ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهد الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا وشفيعنا وحبيبنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يرفع الله الذين آمنوا منكم والذين أوتوا العلم درجات وقال رسول الله صلى الله عليه وسلم فقيه زاهد أشد على الشيطان من ألف عام. صدق رسوله النبي الكريم. علم اور وہ جو عمل کے ساتھ ہوتا ہے وہ بہت بڑی نعمت ہے، اور اگر علم ہو عمل نہ ہو تو وہ علم وبال بن جاتا ہے. العلم بغیر عمل وبال، علم ہے عمل نہیں ہے تو وہ علم خود اس عالم کے خلاف حجت بن جائے گا اور اس کے عذاب کا سبب بنے گا. اور اگر عمل بغیر علم سے ہوتا ہے تو وہ گمراہی ہوتی ہے. العمل بغیر علم ضلال، علم بغیر عمل کے وبال اور عمل بغیر علم کے ضلال. علم عمل کے ساتھ ہو تو بہت قیمتی چیز. حدیث میں ہے رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ تبارک و تعالی جب کسی مومن سے اس کے اعمال کی وجہ سے خوش ہوتے ہیں تو اس کے لیے جنت میں محل بناتے. وہ مومن اپنے نیک اعمال کے نتیجے میں جنت کے اندر محل حاصل کرے گا. اور فرمایا کہ عالم جو عمل کرنے والا ہوتا ہے اللہ تبارک و تعالی جنت میں اس کو ایک شہر عطا فرمائے. کتنا فرق ہو، ایک آدمی ہے نیک عمل کرتا ہے اور نیک عمل کی وجہ سے اللہ تبارک و تعالی جنت میں محل اس کو عطا فرماتے ہیں. خوش نصیب خوش بخت ہے. لیکن عالم اگر ہو اور وہ علم کے مطابق عمل بھی کرنے والا ہو تو اللہ تبارک و تعالی اس کو جنت میں ایک پورا شہر عطا فرمائے. اسی طرح یہ بھی منقول ہے کہ حوض کوثر پر جب اہل ایمان حاضر ہوں گے تو ان کو حوض کوثر کا جام فرشتوں کے ذریعے سے عطا کیا جائے. وہاں فرشتے مقرر ہوں گے اور ان فرشتوں کے ذریعے سے ان اہل ایمان کو حوض کوثر کا پانی پلایا جائے. لیکن علماء جب آئیں گے تو خود حضور اکرم صلی اللہ علیہ وسلم اپنے دست مبارک سے ان کو حوض کوثر کا اتنا بڑا فرق ہو گیا. پھر یہ کہ آپ کو معلوم ہے کہ لوگ دنیا کے اندر عزت کے طلبگار اور عزت ملتی ہے مال سے بھی اور عزت ملتی ہے علم سے بھی. لیکن مال چونکہ فنا ہونے والی چیز ہے تو اس کے ذریعے سے جو عزت ملتی ہے وہ بھی فنا ہو جاتی ہے. مال نہیں رہتا عزت نہیں رہتا. اور علم وہ باقی رہنے والی چیز ہے, اس کے ذریعے سے جو عزت حاصل ہوتی ہے وہ باقی رہتی. تو عزت تو مال سے بھی حاصل ہوتی ہے اور عزت علم سے بھی حاصل ہوتی ہے, لیکن دونوں میں بڑا فرق ہے. مال کے ذریعے سے جو عزت حاصل ہوتی ہے وہ ناپائیدار ہوتی ہے کیونکہ مال خود ناپائیدار, اور علم کے ذریعے سے جو عزت حاصل ہوتی ہے وہ پائیدار. پھر یہ بھی آپ کو معلوم کہ مال ایسی چیز ہے کہ اس کو قارون اور فرعون کی میراث قرار دیا جا سکتا ہے, اور علم یہ حضرات انبیاء علیہ السلام کے لیے. انبیاء علیہ السلام کے درجات اور قارون اور فرعون کے درجات کا تفاوت اور فرق وہ ان کی میراث کے اندر بھی ظاہر ہوگا. حضرات انبیاء علیہ السلام اللہ تبارک و تعالیٰ کے برگزیدہ بندے, وہ اللہ کے محبوب ہوتے ہیں, وہ اللہ کے پیارے ہوتے ہیں, وہ اللہ کے مقرب ہوتے ہیں. تو ان کی میراث جو لوگ حاصل کرنے والے ہوں گے وہ بھی اللہ کے محبوب ہوں گے, وہ بھی اللہ کے پیارے ہوں گے, وہ بھی اللہ کے مقرب ہوں گے, اور قارون اور فرعون وہ اللہ کے مبغوض بندے. اللہ تبارک و تعالیٰ کا ان پر غضب ہوا ہے, اللہ تبارک و تعالیٰ کا ان کے اوپر عذاب نازل ہوا ہے. تو ان کی میراث حاصل کرنے والے لوگ وہ اسی طرح غضب اور وبال کا محل بن. یہ بھی آپ جانتے ہیں کہ مال اگر کسی کے پاس ہوتا ہے تو لوگ اس سے حسد کرتے ہیں, لوگ اس کے یہاں ڈاکہ ڈالتے ہیں, لوگ اس کو قتل کر دیتے ہیں, لوگ اس کا مال چھین لیتے ہیں, اور لوگوں کو اس سے حسد ہو جاتا ہے. علم جس شخص کے پاس ہوتا ہے لوگ اس سے محبت کرتے ہیں, لوگ اس کی عزت کرتے ہیں, لوگ اس کا قرب تلاش کرتے ہیں. تو مال میں اور علم میں بڑا فرق, بڑا فرق. مال وہ حسد کا سبب بنتا ہے, مال وہ ڈاکے اور اغوا کا اور قتل کا سبب بنتا ہے، اور علم وہ انسان کے لیے محبوب بننے کا سبب بنتا ہے، لوگ اس کا قرب حاصل کرنے کی کوشش کرتے ہیں، لوگ اس کا احترام اور اکرام کرتے ہیں۔ پھر یہ بھی آپ جانتے ہیں کہ مال خرچ کرو ختم ہو جاتا، علم کو جتنا خرچ کرو اتنا ہی اس کے اندر رسوخ پیدا ہوتا ہے، اتنی ہی اس کے اندر ترقی ہوتی ہے اور اتنا ہی اس کے اندر اضافہ ہوتا ہے۔ مال آپ خرچ کر دیں گے آپ کا ہاتھ خالی ہو جائے گا، آپ کے پاس کچھ بھی نہیں رہے گا، اور علم آپ جتنا خرچ کریں گے، جتنا اس کی اشاعت کریں گے، جتنا اس کو لوگوں تک پہنچائیں گے اتنا ہی اس کے اندر ترقی ہوگی اور اتنا ہی اس کے اندر گہرائی پیدا ہو، اس کے اندر عمق پیدا ہو۔ یہ بھی آپ جانتے ہیں کہ مال سے علم نہیں حاصل کیا جا سکتا اور علم سے مال حاصل ہوتا ہے، علم سے مال حاصل ہوتا ہے، مال سے علم نہیں ملتا۔ تو فوقیت علم کو حاصل ہوگی کہ وہ مال کے حصول کا بھی ذریعہ بن جاتا ہے، اور مال اس کے مقابلے میں کچھ بھی نہیں، اس لیے کہ اس سے تو علم نہیں حاصل ہوتا۔ پھر یہ بھی آپ جانتے ہیں کہ مال ہوتا ہے تو آدمی کے اندر تکبر پیدا ہوتا ہے، آدمی کے اندر خدا فراموشی پیدا ہوتی ہے، آدمی کے اندر اللہ تبارک و تعالی سے اعراض اور تغافل کی بیماری پیدا ہوتی ہے، مال ان مہلک بیماریوں کا سبب بنتا ہے، مال کی وجہ سے غرور اور پندار پیدا ہوتا ہے، مال کی وجہ سے آدمی اللہ تبارک و تعالیٰ کے احکام کو نظر انداز کرنے لگتا ہے اور وہ ہر مستیوں کے اندر گرفتار ہو جاتا ہے، جبکہ علم کی وجہ سے انسان کے اندر اللہ کی معرفت آتی ہے، اور اللہ کی معرفت آتی ہے تو اس کے اندر توازن پیدا ہوتی ہے، اس کے اندر انکساری پیدا ہوتی ہے اور اس کے اندر عاجزی پیدا ہوتی ہے، اور تکبر کے مقابلے میں عاجزی وہ ظاہر ہے کہ قابل تعریف بات ہے، پر تکبر بری چیز۔ تو اس لیے دوستو اللہ تبارک و تعالی نے علم کو بہت عظمت عطا فرمائی، لیکن یہ بات آپ یاد رکھیں کہ علم کے ساتھ پھر خواہشات کی اتباع نہیں ہونی چاہیے، خواہشات کی پیروی نہیں ہونی چاہیے۔ اگر آدمی کے پاس علم ہے اور وہ علم کے باوجود وہ خواہشات کی پیروی کرتا ہے تو وہ تباہ ہو جاتا۔ افرائیت من اتخذ الہہ ہواہ واضلہ اللہ علی علم وختم اعلی سمعی و اعلی قلب۔ آپ نے دیکھا کہ یہ آدمی اپنی خواہش کی پیروی کر رہا ہے اور علم کے باوجود یہ گمراہی میں پڑا ہوا ہے خواہش کی پیروی کی وجہ سے، خواہش کی پیروی کی وجہ سے علم کے باوجود گمراہ ہے۔ وختم اعلی سمعہ و اعلی قلبہ، اللہ تبارک و تعالی نے اس کی کان اس کے کان پر بھی مہر لگا دی ہے اور اس کے دل پر بھی مہر لگا دی۔ وجعل علی بصرہ غشاوہ، اور آنکھوں پر بھی پٹی باندھ دی ہے۔ علم ہے لیکن خواہش کی پیروی کی وجہ سے اور خواہش کے برپا ہونے کی وجہ سے वो नाकाम। आपने देखा होगा कि जनाब ये ऐलान होता है कि सिगरेट नोशी की वजह से कैंसर की बीमारी पैदा होती है, और जो कंपनियां सिगरेट तैयार करती हैं वो भी बाकायदा लिख देती हैं कि सिगरेट नोशी से कैंसर की बीमारी पैदा होती है। एक आदमी है, खानदान का सरबरा है, सिगरेट पीता है, कैंसर का मरीज हो गया है, अपने बच्चों को बिठाकर नसीहत करता है कि देखो ये सिगरेट नोशी और तंबाकू नोशी बहुत खतरनाक चीज है, इसकी वजह से कैंसर की बीमारी पैदा होती है, हरगिज न पीना, हरगिज न पीना, और थोड़ी देर के बाद खुद सिगरेट पीता। जानता है, दूसरों से कह रहा है, और इसके बावजूद ख्वाहिश की पैरवी की वजह से वो अमल नहीं कर। एक आदमी है, वो जानता है कि गिबत करना गुनाह है, वो जानता है कि रौनत और तकबर बुरी चीज है, वो जानता है कि खुद पसंदी अच्छी बात नहीं है, और लोगों को तलखीन भी करता है और खुद उन बीमारियों में मुबतला। क्यों? इसलिए कि वो ख्वाहिशात की पैरवी करने मसलुल्लज़ीना हुम्मिलुत्तौरात सुम्म लम यहमिलूहा कमसलिल हिमारि यहमिलु अस्फार। इल्म है, उलमा है, लेकिन अमल नहीं करते, ख्वाहिशात के दर पे हैं, और ख्वाहिशात के दर पे होने की वजह से कुरान ये कहता है कि इनकी मिसाल चार पाए बरो किताबे चंद की है कि चंद किताबें इन्होंने उठाई हुई हैं, लेकिन ये कि जैसे चार पाया होता है वो कोई फायदा नहीं उठाता, ये भी फायदा नहीं उठाता। एक मुगालता ये हुआ करता है कि अभी तो हम बच्चे हैं, अभी तो बहुत उम्र पड़ी हुई है, अभी से आमाल का अपने आप को पाबंद बनाना और अभी से इस तरह की कयूद और पाबंदियां अपने ऊपर आयद करना ये क्या जरूरी है, आइंदा जाकर देख लेंगे। ये शैतान का धोखा, बहुत जबरदस्त धोखा। आप याद रखिए कि अगर अब शैतान ने आपको गुनाहों और ख्वाहिशात की पैरवी में इस हीले से लगा दिया तो ये आपकी आदतें पुख्ता हो जाएंगी, ये आपकी आदतें रासिख हो जाएंगी, और जब ये आदतें पुख्ता हो जाएंगी और रासिख हो जाएंगी फिर इनसे जान छुड़ाना बहुत मुश्किल, बहुत मुश्किल। शैतान तो तरह तरह के हीले तलाश करता है और नफ्स तरह तरह के बहाने पेश करता है। आदमी दाना और अकलमंद और जीरक वो है कि जो अंजाम पर नजर रखते हुए अपनी इस्लाह की अभी से फिक्र करे, अभी से अगर वो फिक्र करेगा तो इंशाल्लाह वो कामयाब होगा, और अगर नफ्स शैतान के फरेब देने की वजह से उसने ये सोच लिया कि अभी तो हम बच्चे हैं, हमें इन पाबंदियों का ख्याल करना जरूरी नहीं है, बाद में जाकर हम कर लेंगे, तो कभी ठीक नहीं। हजरत मौलाना अशरफ अली थानवी रहमतुल्लाह अलैह का वाकया नकल किया है, वो तालिब इल्म थे और पढ़ने में इन्हिमाक था, ऐसा इन्हिमाक था, ऐसा इन्हिमाक था कि सिवाय इल्म और अमल के किसी दूसरी चीज की तरफ इल्तिफात नहीं था। हैरत होती है। मौलाना फरमाते हैं कि मेरे पास खत आते थे, किसी रिश्तेदार का खत आया, किसी भाई बहन का खत आया, किसी दोस्त अहबाब का खत आया, मैं कोई खत नहीं पढ़ता था। एक घड़ा था, वो सारे खत उसमें डाल लेता, कोई खत नहीं पढ़ता, क्यों नहीं पढ़ता था? वजह जाहिर इसलिए नहीं पढ़ता था कि मेरे ख्यालात में इंतशार पैदा हो गया और तहसील इल्म के लिए जिस यकसूई की जरूरत है वो बाकी नहीं रहेगी। इल्म हासिल करने के लिए तो बहुत यकसूई चाहिए, बहुत यकसूई चाहिए। वो यकसूई उन खतूत को पढ़ने के बाद बाकी नहीं रहेगी। इस वास्ते मैं उन खतूत को नहीं पढ़ता था। जब साल पूरा हो जाता था, इम्तिहान तो फरारत हो जाती थी, फिर मैं घड़े से वो खतूत निकाल कर पढ़ता था। उसमें किसी के लिए लिखा हुआ होता था कि भाई वो फलां आदमी का इंतकाल हो गया, किसी के लिए लिखा हुआ होता था फलां आदमी बीमार है, किसी के लिए लिखा हुआ था होता था उसकी शादी हो रही है, मुख्तलिफ बातें जैसे हुआ करती। तो माँ फरमाते हैं कि भाई जिसका इंतकाल हो गया है उसके लिए मैं ताबियत के वास्ते चला जाता था, जिसकी शादी हुई है उसको मुबारकबाद देने के लिए चला जाता था। लेकिन ये तमाम काम जब होते थे जब मैं सालाना इम्तिहान पे फारिग हूँ। अब आप बतलाइए कि इस तरह यकसूई के साथ इल्म हासिल करने वाला आदमी वो कैसा आलिम बनेगा? जैसा बनेगा ऐसे वो बने। अल्लाह तबारक व तआला ने उनको ऐसा इल्म अता फरमाया, ऐसा इल्म अता फरमाया कि मिसाल नहीं मिल। आप उनके मलफूजात का मुताला करके देख लें, उनके मवाइज का मुताला करके देख लें, इतने उलूम आपको मिलेंगे, हदीस के, तफसीर के, इल्म कलाम के, अखलाक के, मामलात के, कि आदमी दंग रह जाए। किताबें उनकी कितनी, हर मौजू। किसी ने उनसे सवाल किया कि हजरत आपने इतनी किताबें लिखी हैं तो आपने तो बहुत मुताला किया होगा, बहुत कुतुब खानों को छान मारा होगा। फरमाने मैंने तीन किताबों के अलावा चौथी कोई किताब नहीं पढ़ी। एक मौलाना याकूब साहब रहमतुल्लाह अलैह जो हमारे उस्ताद थे, एक हजरत मौलाना रशीद अहमद गंगोई रहमतुल्लाह अलैह जो हमारे बुजुर्ग थे, एक हाजी इमदादुल्ला महाजिर मक्की रहमतुल्लाह अलैह जो हमारे मुंशी। मैंने तो असाध्या जो किताब पढ़ाते थे उस किताब को समझने की कोशिश करता था और फिर इन बुजुर्गों की सोहबत से इस्तेफादा करने में मशगूल रहा। तो अल्लाह वालों से ताल्लुक का भी इसमें एहतमाम आ गया और इसी तरीके से उनकी तरबियत से और उनकी सोहबत से इस्तेफादे का भी जिक्र आ गया। और किताबें पढ़ने के लिए तो मैंने आपको बताया कि उन्होंने जिस इन्हिमाक से किताबें पढ़ी हैं तो वो अपनी जगह पर बेमिसाल बात। आज हमारा हाल यह है कि हम जरा सा मौका मिलता है फौरन बाहर निकल जाते हैं, बाजारों में घूमते हैं, इधर उधर जंगलों में जाते हैं और अपनी यकसुई को तबाह और बर्बाद करने के दर पे रहते हैं। कई तालिब इल्म कहते हैं सबक में जी नहीं लगता। भाई सबक में जी कैसे लगेगी, आपने तो जी दूसरी चीजों से लगा रखा, सबक में जी कैसे लगे। कई आदमी कहते हैं सबक याद नहीं रहता। भाई याद कैसे रहेगा, आप तो दूसरी चीजों को याद करने के चक्कर में पड़े रहते हैं। सबक को याद करना जिस तरह होना चाहिए उस तरह तो आप करते ही। कई लोग कहते हैं समझ में नहीं आते। भी समझ में कैसे आएगा, जब आपका ख्याल मुंतशिर होगा, जब आपका जहन आवारगी का शिकार होगा तो फिर ना समझ में आएगा, ना याद रहेगा, ना दिल लगेगा। समझ में आने के लिए भी, याद रखने के लिए भी, दिल लगाने के लिए भी यकसुई जरूरी है। यकसुई हासिल कीजिए और अपने जहन को इधर उधर व मुंतशिर न होने। हज़रत इमाम शाफ़ी रहमतुल्लाह अलैह का वाक़िया लिखा है, वो फरमाते हैं कि मीना में जमरात की रमी करने के बाद मुझे एक आदमी मिला और वो कहने लगा कि मैं आपकी दावत करना चाहता हूँ, आपको अल्लाह का वास्ता, मेरी दावत कबूल कर लें। तो इमाम शाफी ने फरमाया ठीक है, मुझे आपकी दावत मंजूर। उस आदमी ने रोटी का एक टुकड़ा निकाला और इमाम शाफी साहब के सामने पेश किया और कहा कि नोश फरमाइए। इमाम शाफी रहमतुल्लाह अलैह ने वो रोटी खाई। वो आदमी कहने लगा कि ऐसा मालूम होता कि आप कुरैशी। तो इमाम शाफी ने कहा हाँ मैं कुरैशी। इमाम ने कहा कि आपको कैसे पता चला कि मैं कुरैशी। उस आदमी ने कहा कि असल में ये जो कुरैशी होते हैं ये दावत करने में भी बड़े बेतकल्लुफ होते हैं और दावत कबूल करने में भी बहुत बेतकल्लुफ होते हैं। मैंने आपकी दावत की, आपने फौरन इसको कबूल कर लिया, किसी तरह का तकल्लुफ नहीं किया, तो इससे मुझे अंदाजा हुआ कि आप कुरैशी। बातें होती रही, गुफ्तगू के दौरान पता चला कि ये आदमी जिसने दावत की है ये मदीने का रहने वाला। मदीने मुनव्वरा का जब जिक्र आया तो इमाम शाफ़ी रहमतुल्लाह अलैह ने हजरत इमाम मालिक रहमतुल्लाह अलैह के हालात दरियाफ्त किए और मुलाकात का शौक जाहिर किया। तो उस आदमी ने कहा कि ये हमारा ऊंट है खाली फारिग है, आप अगर मदीना मुनव्वरा जाना चाहते हैं तो इस पर सवार हो जाइए। काफिले के दूसरे लोगों के पास अपनी अपनी सवारियां थी, ये ऊंट दाग था तो इसलिए उसने पेशकश की कि आप इस पर सवार हो जाइए। तो इमाम शाफी रहमतुल्लाह अलैह फरमाते हैं कि हमने मक्का मुकर्रमा से मदीने मुनव्वरा का सफर 16 दिन में तय किया। ऊंटों का सफर था 16 दिन, लग जाना कोई ताज्जुब की बात नहीं। मैंने इस सफर के दौरान 16 कुरान करीम खत्म किए, रोजाना एक कुरान। रोजाना एक कुरान करीम वो पूरा कर। मदीना मुनव्वरा पहुंच गए, वहां पहुंचने के बाद देखा कि मस्जिद नबवी में इमाम मालिक रहमतुल्लाह अलैह दर्श दे रहे। इमाम मालिक रहमतुल्लाह अलैह दर्श में 127 रिवायत पढ़ी गई। फाकरात अलशेख इमाम खुद नहीं पढ़ते थे, तालिबिन पढ़ते। इमाम मालिक रहमतुल्लाह अलैह की बेटियां वो भी आलिमात थी और हदीस के दर्स में शामिल हुआ करती थी। अगर कारी कहीं एराब की गलती करता था तो वो लकड़ी डेस्क पर मार कर इत्तला देती थी और इमाम मालिक समझ जाते थे कि कहीं गलती हुई है और उसकी इसलाह फरमा दिया करते थे। वहां दर्स हो रहा था, लोग लिख रहे थे। इमाम शाफी रहमतुल्लाह अलैह कहते हैं कि मेरे पास तो न कलम था न कागज था, मैंने ऐसे ही एक तिनका उठाया, उसको कलम बनाया, अपने हाथ को कागज करार दिया और उस तिनके को मैं अपनी जबान से लगाता था, उसको मैंने स्याही की जगह दी और मैं अपने हाथ से इस तरह लिखता रहा। लिखना क्या था, इनके में स्याही तो थी ही नहीं, उस जबान से उन्होंने उसको लगाया और उसके बाद हाथ पर उसको चलाया। तो इमाम मालिक रहमतुल्लाह अलैह के दर्स में जो अहादीस का इमला हो रहा था उससे अपनी निस्बत कायम करने के लिए इमाम शाफी ने ये शक्ल इख्तियार की। तालिबिन तो लिख रहे थे, उनके पास कागज भी था, उनके पास कलम भी था, इनके पास क्योंकि कुछ भी नहीं था तो इसलिए वो सूरत इन्होंने अपनी बनाई और इमला करने वालों के साथ अपनी मुशाबहत पैदा की और 127 अहादीस पढ़ी गई। जब दर्स खत्म हो गया तो इमाम मालिक रहमतुल्लाह अलैह ने इनको बुलाया और फरमाया कि आप नए आदमी मालूम होते हैं। उनका जी, इन्होंने बतलाया कि मैं मक्का मुकर्रमा से हाजिर हुआ। तो इमाम मालिक ने फरमाया आप हाथ पर क्या लिख रहे थे, जरा मुझे दिखाओ। तो वहां तो कुछ था ही नहीं, उन्होंने हाथ जब इस तरह किया उस पर कोई हदीस लिखी ही नहीं थी। इमाम मालिक नाराज और फरमाया कि यह हरकत आपकी, ये हदीस रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ बेअदबी, आपके पास कलम नहीं है, आपके पास कागज नहीं है, आपके पास स्याही नहीं है, ऐसी तिनका आप चला रहे हैं और लिख कुछ भी नहीं रहे तो ये तो बेअदबी की बात। तो इमाम शाफी रहमतुल्लाह अलैह ने अर्ज किया कि हजरत वाला बात यह है कि मैं इमला की निस्बत हासिल करने के लिए ये तिनका अपने हाथ पर चला रहा था और वह ये एक जाहिरी सूरत थी, बाकी आपने जो 127 हदीसों का इमला कराया है वो मैंने अपना कल्ब पर लिख ली। इमाम मालिक रहमतुल्लाह अलैह को ताकिब हुआ, उन्होंने फरमाया कि आपने अपने दिल में उनको लिख लिया कि जी हाँ। तो फिर उन्होंने सवाल किया, चुनाचे इमाम शाफी रहमतुल्लाह अलैह ने उसी तरतीब के साथ जिस तरतीब के साथ वो अहादीस लिखवाई गई थी सुना दी, सनद भी सुना दी, मतन भी सुना दिया और तरतीब भी वह कायम रखी। تو امام مالک رحمت اللہ علیہ بہت خوش ہے اور خوش ہو کر انہوں نے فرمایا کہ ہم آپ کی دعوت کرنا چاہتے ہیں ہمارے گھر پر. تو امام شافعی نے دعوت قبول کر لی, دعوت قبول کر لی, اور امام مالک نے اپنے گھر والوں کو حکم دیا کہ ایک بہت بڑے عالم آ رہے ہیں اور میں نے ان کی دعوت کی ہے, آپ ان کے لیے کھانا تیار کریں اور ذرا اچھا اہتمام کریں. چنانچہ امام شافعی رحمت اللہ علیہ جو کھانے کے وقت حاضر ہوئے, کھانا رکھا گیا اور وہ کھانا اچھی خاصی مقدار میں تھا, امام شافعی نے سارا کھا لیا اور اس کے بعد رات کو وہیں قیام ہوا. تو ان کی آرام گاہ کے پاس اس خیال سے کہ یہ رات کو تہجد میں اٹھیں گے اور نماز پڑھیں گے, وضو کی ضرورت ہوگی تو پانی کا لوٹا بھی رکھتے. اس کے بعد میں جب صبح ہوئی اور امام مالک رحمۃ اللہ علیہ مسجد نبوی میں نماز فجر ادا کرنے کے لیے تشریف لے گئے تو امام شافعی بھی ان کے ساتھ ساتھ چلے گئے اور وہاں مسجد میں نماز پڑھی. گھر والوں نے دیکھا کہ لوٹے میں جو پانی رکھا ہوا تھا وہ تو اسی طرح رکھا ہوا, تو ان کو تشویش ہوئی کہ ہم تو سمجھتے تھے کہ یہ بڑے اللہ والے آدمی ہیں اور بڑے بزرگ ہیں, تہجد پڑھیں گے. پہلے تو کھانا انہوں نے بہت زیادہ کھایا, پھر یہ کہ تہجد کی نماز بھی نہیں پڑھی اور اب فجر کی نماز بھی بغیر وضو پڑھنے کے لیے چلے. یہ باتیں گھر والوں نے اور صاحبزادیوں نے امام مالک رحمت اللہ علیہ سے ذکر کی تو امام مالک نے فرمایا کہ اچھا, میں دریافت کرتا ہوں حقیقت حال کیا ہے. چنانچہ امام مالک رحمت اللہ علیہ نے فرمایا کہ ہمارے گھر والوں کو کچھ اشکالات پیش آئے ہیں, اگر آپ اجازت دیں تو میں آپ کے سامنے بیان کروں تاکہ آپ حقیقت سے پردہ اٹھائیں. فرمایا امام شافعی نے کہا حضرت فرمائیے میں حاضر. تو انہوں نے کہا کہ پہلا اشکال تو ان کا یہ ہے کہ ہم نے جو کھانا بھیجا تھا وہ تو کئی آدمیوں کے لیے کافی ہو سکتا تھا, آپ نے اکیلے نے سارا کھا لیا, اتنا کھانا آپ نے کھا. تو امام شافعی رحمت اللہ علیہ نے فرمایا کہ حضرت بات یہ ہے کہ جب میں نے ایک لقمہ اس کھانے کا کھایا تو مجھے اپنے قلب کے اندر نور کی فراوانی محسوس ہوئی اور ایسا محسوس ہوا جیسے میرا قلب نور سے بھر گیا. تو میں نے سوچا کہ یہ ایسی پاک اور مبارک غذا معلوم نہیں زندگی میں پھر کبھی نصیب ہوگی یا نہیں ہوگی, اس سے نور مل رہا ہے لہذا جتنا بھی کھایا جائے اتنا ہی اچھا ہے. تو میں نے اس نور کی خاطر وہ کھانا سارا کا سارا کھا لیا اور چونکہ وہ نور قلب کے اندر بھر گیا تھا تو نیند غائب ہو گئی اور اس نیند کے غائب ہونے کی وجہ سے حضور اکرم صلی اللہ علیہ وسلم کی ایک حدیث میرے ذہن میں آئی, یا ابا عمر ما فعل المغیر, اے ابو عمر تمہارے بلبل کا کیا ہو. یہ آپ نے ابو عمر بچے تھے انہوں نے ایک بلبل پال رکھا تھا, اس غریب کا انتقال ہو گیا تھا تو آپ نے اس موقع پر یا ابا عمر ما فعل المغیر فرمایا تھا. امام شافعی کہتے ہیں کہ رات پر میں اس حدیث سے مسائل کا استنباط کرتا رہا, رات بھر میں اس حدیث میں غور و فکر کرتا رہا اور غور و فکر کے ذریعے سے مسائل کے استنباط میں میں مشغول رہا اور 40 مسائل میں نے یا ابا عمر ما فعلن مغر سے استنباط کیے ہیں اور استخراج کیا ہے. اور چونکہ میں سویا نہیں تو میرا وضو بھی نہیں ٹوٹا اور تہجد کی طرف بھی میرا دھیان نہیں گیا. اور جب آپ نماز کے لیے تشریف لے گئے تو میں آپ کے ساتھ ساتھ مسجد میں جا کر نماز پڑھنے لگا. تو یہ وضاحت امام شافعی رحمۃ اللہ علیہ نے بیان کی. اس سے یہ ثابت ہوا کہ ایک تو علم کے ساتھ ان کا شرف تھا, دوسری بات یہ ثابت ہوئی کہ ان کو احکام شریعت کے ساتھ کس قدر محبت اور کس قدر تعلق اور کتنا ان میں انحناق. اور اس لیے میرے دوستو یہ علم آپ کو مشہور ہے نا, لا یوتی کا باد ہو حتیٰ توتی ہو کل, جب تک آپ مکمل طور پر اپنے آپ کو علم کے حوالے نہیں کر دیں گے اس وقت تک آپ کو تھوڑا بہت علم نہیں ہے. تھوڑا علم حاصل کرنے کے لیے اپنے آپ کو مکمل طور پر اس کے حوالہ کرنا پڑتا ہے. اور جب آپ عالم بن جاتے ہیں اور عالم باعمل بن جاتے ہیں تو پھر ہم نے آپ سے عرض کیا کہ لوگوں کی محبت آپ کے ساتھ ہوتی ہے, لوگ آپ کا اکرام کرتے ہیں, لوگ آپ کے ارد گرد اکٹھے ہوتے ہیں اور آپ سے استفادہ کرتے ہیں اور آپ کا علم ترقی کرتا چلا جاتا. نبی اکرم صلی اللہ علیہ وسلم کا ارشاد ہے, اوتی تو علم الاولین والآخر, لیکن اس کے باوجود اللہ تبارک و تعالی نے آپ کو حکم کیا دیا, قل رب زدنی علم, بہت بڑا. کسی چیز کی زیادتی کی دعا کے لیے حکم نہیں ہو, کسی چیز علم کی زیادتی کے لیے دعا کرنے کا حکم. وَعَلَّمَكَ مَا لَمْ تَكُنْ تَعْلَمْ وَكَانَ فَضْلُ اللَّهِ عَلَيْكَ عَظِيمًا, جو علم اللہ نے آپ کو عطا کیا اس کے لیے فرما رہے ہیں, وَكَانَ فَضْلُ اللَّهِ عَلَيْكَ عَظِيمًا. يَرْفَعِ اللَّهُ الَّذِينَ آمَنُوا مِنْكُمْ وَالَّذِينَ أُوتُوا الْعِلْمَ دَرَجَاتٍ, آپ پڑھتے ہیں کہ الَّذِينَ أُوتُوا الْعِلْمَ الَّذِينَ آمَنُوا میں داخل تھے, اس لیے کہ علماء بھی مومن ہیں, لیکن خاص طور پر ان کا علیحدہ ذکر کیا گیا ہے ان کی عظمت کا اظہار کرنے. تو اگر آپ اس عظمت کو حاصل کرنا چاہتے ہیں تو علم کے اندر پختگی پیدا کریں, علم کے اندر رسوخ پیدا کریں. ہمیشہ یاد رکھو کہ علم کی کمی کی تلافی عمل سے ہو جاتی, علم کی کمی کی تلافی عمل سے ہو جاتی. یہ جو کہتے ہیں ہمارے ہمیں یاد نہیں رہتا, اور یہ جو کہتے ہیں کہ ہمارا دل نہیں لگتا, اور یہ جو کہتے ہیں کہ ہماری سمجھ میں نہیں آتا, اگر یہ عمل کا اہتمام کریں گے اور لایانی سے اپنے آپ کو بچائیں گے تو یاد بھی رہنے لگے گا, سمجھ میں بھی آنے لگے گا, دل بھی لگنے لگے گا. لیکن یہاں تو ایک کان سے سنتے ہیں دوسرے کان سے نکال کر باہر کر دیتے ہیں, عمل کرنے کی فکر نہیں. آپ کو ابھی بتایا کہ اللہ تبارک و تعالی علماء کو جنت کے اندر محل نہیں شہر عطا فرمائے, مستقل حکومت ہوگی شہر. علماء کو رسول اللہ صلی اللہ علیہ وسلم اپنے دستے مبارک سے جامع کوثر عطا فرمائیں. یہ اتنی بڑی نعمتیں ہیں, یہ اتنے بڑے انعامات ہیں. ان نعمتوں اور انعامات کو حاصل کرنے کے لیے آپ خدا کے لیے اپنے آپ کو نفس اور شیطان سے آزادی دلائیں, نفس کی غلامی نہ کریں, شیطان کی پیروی نہ کریں. اگر آپ نفس و شیطان کی پیروی کریں گے تو اپنا ہی بیڑا غرق کریں گے, اپنا ہی نقصان کریں گے. और कौन आदमी है जो अपना नुकसान चाहता है, कौन आदमी है जो अपने आप को महरूम बनाना चाहता है। हर शख्स ये चाहता है कि वो कामयाब आए, जो समझते हैं कि साहब माल होगा तो कामयाबी। अरे माल वालों का हाल तो आपके सामने, शोहरत होगी तो कामयाबी, शोहरत वालों का हाल भी सामने, इख्तदार और इख्तियार होगा तो कामयाबी हो। मैं गलत बात, ना इख्तदार और इख्तियार से कामयाबी हासिल होती है, ना शोहरत से कामयाबी हासिल होती है, ना माल से कामयाबी हासिल होती है। हमेशा याद रखो, कामयाबी अल्लाह की रिदा और खुशनुदी चाहती है। अल्लाह की रिदा और खुशनुदी हासिल करने के लिए ये जरूरी है कि आप नफ्स शैतान की कैद से अपने आप को आजाद करें। अल्लाह तबारक व तआला हमें अमल की तौफीक दे।
www.ahnaf.com उलमा कराम की तकारीर, मनाज़रे, हम्द व नात और इस्लामिक ऑडियो का बेहतरीन कलेक्शन ahnaf.com।